السلام علیکم سبھی سننے والوں کو, آپ سن رہے ہیں پروگرام عاطف آن سن رائز, وائس آف امریکہ کے واشنگٹن اسٹوڈیوز سے, اور یہ آواز پہنچ رہی ہے انٹرنیٹ کے ذریعے دنیا بھر میں ہمارے سننے والوں تک. اس کے ساتھ ساتھ ساہیوال میں ہمارے بہت ہی پیارے سننے والوں تک ایف ایم سن رائز 96 کے نیٹ ورک سے. اور ساہیوال میں میرے ساتھ آج موجود ہیں نجمہ, تو نجمہ کو بھی پروگرام میں ویلکم کرتے ہیں. نجمہ سنائیے کیسے مزاج ہیں؟ جی نجمہ, آپ کو میری آواز آ رہی ہے؟ نجمہ آپ کو میری آواز آ رہی ہے؟ نجمہ تک ہماری آواز شاید نہیں پہنچ پا رہی, لیکن ہم اس آواز کو بہتر طریقے سے نجمہ تک پہنچانے کی کوشش کرتے ہیں. اتنی دیر میں میں آپ کو یہ بتا دوں کہ یہ پروگرام کہاں کہاں سنا جا سکتا ہے. جیسے میں نے بتایا کہ اردو وی او اے ڈاٹ کام پر آپ یہ پروگرام سن سکتے ہیں. انٹرنیٹ کے ذریعے یہ پروگرام لائیو پیش کیا جاتا ہے پاکستانی وقت کے مطابق رات 9 بجے سے لے کر 10 بجے تک, اور واشنگٹن کے وقت کے مطابق 11 بجے سے لے کر دوپہر 12 بجے تک. اس پروگرام کا نام ہے عاطف آن سن رائز. ایوری ٹیوزڈے اینڈ وینسڈے نائٹ یہ پروگرام آپ کے لیے پیش کیا جاتا ہے اردو وی او اے ڈاٹ کام اور ایف ایم سن رائز 96 ساہیوال پر. اس کے علاوہ یہ پروگرام سنا جا سکتا ہے پاکستان بھر میں بدھ اور جمعرات کو صبح 6 بجے سے 7 بجے تک وائس آف امریکہ کی اردو ریڈیو سروس پر. جی ہاں, وائس آف امریکہ کی اردو ریڈیو سروس جو کہ سنی جا سکتی ہے میڈیم ویو 972 میگا ہرٹز پر, اس پر آپ یہ پروگرام سن سکتے ہیں روزانہ صبح 6 بجے سے, نہیں روزانہ نہیں, میں معذرت چاہتا ہوں, ہر بدھ اور جمعرات کی صبح 6 بجے سے لے کر 7 بجے تک یہ پروگرام آپ سن سکتے ہیں. اپنی ٹیم کا بھی تعارف کرواتے چلیں آپ سے. ہمارے ساتھ اس پروگرام میں پروڈیوسر ہوتے ہیں شہزاد کھوکر, اور میں یعنی محمد عاطف آپ کے لیے پروگرام میں شامل ہوتا ہوں وائس آف امریکہ کے واشنگٹن اسٹوڈیوز سے براہ راست. ہمارے میزبان جو کہ ہمارے ساتھ ہوتے ہیں ساہیوال سے, ان میں شامل ہوتی ہیں نجمہ اور ارجے بلال, اور ہمیں بتایا جا رہا ہے کہ ہمارا رابطہ ایک مرتبہ پھر بحال ہو گیا ہے, اور نجمہ از آن دی ایئر ود اس. السلام علیکم نجمہ.
بہت ہی خاص باتیں ہونے والی ہیں, اور جناب واشنگٹن میں میرے ساتھ, جیسے کہ آپ کو پتا ہے ہمیشہ کی طرح یو ایس اے واشنگٹن میں اس وقت میرے ساتھ موجود ہے عاطف.
جی نجمہ, مجھے آپ کی آواز آ رہی ہے اور آپ کو بھی آئی ہوپ میری آواز آ رہی ہوگی. بتائیے کیسے مزاج ہیں آپ کے؟
جی بالکل ٹھیک ہوں عاطف, آپ سنائیں آپ کیسے ہیں؟
میں بالکل ٹھیک ہوں شکریہ. کچھ رابطوں میں آج کل مسائل ہو رہے ہیں ہمیں, جو ہی ہم پروگرام شروع کرتے ہیں کچھ مسائل ہوتے ہیں رابطوں میں, تو ہمیں یہ طریقے جو ہیں ہم ان کو امپروو کرنے کی کوشش کر رہے ہیں. اپنے لسنرز کو یہ بتا دیں کہ ہم ان کو امپروو کرنے کی کوشش کر رہے ہیں, لیکن موسم کی شدت, بے تحاشا اور چیزیں ہیں جو کہ رکاوٹ ڈال دیتی ہیں کبھی کبھی کمیونیکیشن میں. امریکہ اور پاکستان کے درمیان جو فاصلہ ہے اس کو ہم ایک منٹ میں طے کرنے کی کوشش کرتے ہیں, بلکہ لیس دین اے منٹ کے لیے, چند سیکنڈز میں اس کو طے کرنے کی کوشش کرتے ہیں, اور کبھی کبھی اس رابطے میں مشکلات کا سامنا ہمیں کرنا پڑتا ہے. بہرحال نجمہ, یہ چیزیں جو ہیں یہ لائیو براڈ کاسٹ کا حصہ ہوتی ہیں, کبھی کچھ کبھی کچھ یہ مسائل جو ہیں یہ تو سامنے آتے ہی رہتے ہیں, لیکن ہم کوشش کرتے رہیں گے کہ ان کو ہم بہتر کرنے کی کوشش کریں تاکہ ہمارے سننے والوں کو کوئی دشواری نہ ہو ہمیں سننے میں.
جی انشاءاللہ عادت, بالکل آپ نے ٹھیک کہا. ایکچولی بس یہ کہہ لیں کہ ابھی چونکہ ہمارے شروعات ہے اور ہمارے کچھ 3-4 پروگرام جو آنے اور جا چکے ہیں, تو شروع شروع میں کچھ ایسی وہ کیا کہ ایکسپیریمنٹس ہوتے ہیں, کچھ تھوڑی سی ٹیسٹنگ ٹرانسمیشن کہنے کی ہوتی ہے, اور اس میں کچھ اس طرح کے مسائل کا سامنا کرنا پڑتا ہے, لیکن انشاءاللہ آئی ہوپ بٹ انشاءاللہ آئی بلیو کہ نیکسٹ ٹائم جو ہمارا پروگرام ہوگا تو اس میں اس طرح کا کوئی بھی مسئلہ نہیں ہوگا, اور ہم انشاءاللہ آن ٹائم جو ہے وہ آن ایئر بھی ہوں گے, اور ہمارے لسنر جو ہیں وہ ہمیں سن بھی سکیں گے. تو آپ کے یہاں کے لوگوں کو بھی ہماری طرف سے جناب بہت سارا سلام اور بہت ساری محبت اور بہت ساری دعائیں.
بہت شکریہ نجمہ, بہت سارا سلام, بہت محبتیں, بہت دعائیں آپ کے لیے امریکہ کی طرف سے بھی. آج کے پروگرام کے بارے میں بھی اپنے سننے والوں کو بتاتے چلیں کہ آج کے پروگرام میں ہم کیا کرنے جا رہے ہیں. جی پاکستان میں جو لوگ ہماری آواز سن رہے ہیں انہیں یہ تو پتا ہوگا کہ ہمارے مایاناز آف اسپنر سعید اجمل کا جو پہلا ٹیسٹ ہونا تھا ان کی بالنگ کا, وہ انہوں نے کلیئر کر لیا ہے, جس کا مطلب یہ ہے کہ دی چانسز آر برائٹ ویری فیئر کہ ان کے اوپر جو ان کی بالنگ پہ جو لگی پابندی تھی وہ ختم ہو سکتی ہے. لیکن کیا سعید اجمل ورلڈ کپ اسکواڈ میں شامل ہو پائیں گے؟ یہ یقینی طور پر نہیں کہا جا سکتا. اس کی دو وجوہات ہیں. ایک وجہ تو یہ ہے کہ جو 15 رکنی اسکواڈ ہوتا ہے ورلڈ کپ سے پہلے جو اناؤنس کیا جانا ہوتا ہے, پاکستان کرکٹ بورڈ وہ اسکواڈ اناؤنس کر چکا ہے. اب اس میں تبدیلی کی گنجائش نہیں ہے انلیس ان 15 کھلاڑیوں میں سے کسی ایک کو کوئی انجری ہو جاتی ہے, وہ کھیل نہیں سکتا کسی بھی وجہ سے, تو اس کی جگہ ایک کھلاڑی کو لایا جا سکتا ہے. لیکن ایسا کرنا مطلب فیک انجری کروانا انفیئر ہوگا اس کھلاڑی کے ساتھ جس کو سلیکٹ کیا گیا ہے اس اسکواڈ میں. دوسری وجہ یہ ہے کہ سعید اجمل کا کو کلیئرنس تو مل گئی ہے, لیکن کیا وہ اتنے ہی افیکٹو بالر رہیں گے اپنا بالنگ سٹائل بدل کے, یہ بھی نہیں معلوم کیونکہ ان کی پرفارمنس تو ہم نے دیکھی نہیں ہے اور ورلڈ کپ ایک بہت بڑا ایونٹ ہے, تو ہم نے اس بارے میں بھی بات کرنی ہے. سوال جو ہم نے پوچھنا ہے اپنے سننے والوں سے نجمہ, وہ یہ ہے کہ ان کے خیال میں کیا اپنا بالنگ ایکشن بدل کر سعید اجمل اتنے ہی کارآمد آف اسپنر رہیں گے؟ یعنی اب سب سے جو بڑا پرابلم ہوگا وہ دوسرا میں ہوگا. سعید اجمل جو دوسرا کراتے تھے اس کی وجہ سے ان کا ایکشن اس کیٹیگری سے نکل جاتا تھا یا ان لمیٹیشن سے نکل جاتا تھا جن کی اجازت آئی سی سی میں ہوتی ہے, یعنی ان کی جو بازو ہے وہ اتنے ڈگری اینگل پہ نہیں رہتی تھی جتنے کی آئی سی سی اجازت دیتا ہے. تو کیا اب وہ دوسرا نہ کرا کے اتنے ہی افیکٹو بالر ہوں گے, کیونکہ انہوں نے جو سب سے زیادہ وکٹس لی ہیں اپنے پورے کریئر میں وہ اپنے جو ان کا ویپن ہے دوسرا اس بال کے ذریعے لی ہیں. تو یہ ہمارا سوال ہے ہمارے سننے والوں سے کہ آپ کے خیال میں کیا سعید اجمل نئے بالنگ ایکشن کے ساتھ اتنے ہی تباہ کن بالر ہوں گے یا نہیں ہوں گے؟ اس کا جواب آپ نے ہمیں دینا ہے, اور اس کے لیے آپ ہمیں کال کر سکتے ہیں, میسج کر سکتے ہیں, فیس بک پہ آ سکتے ہیں اور ٹویٹر پہ بھی آ سکتے ہیں.
جی بالکل عاطف, بہت اچھی جو ہے وہ آپ نے بات کی ہے کہ ہمارے واقعی نو ڈاؤٹ اسپنر میں سعید اجمل کا ایک نام ہے, اور سعید اجمل کی جو بالنگ ہے وہ تو خیر فیوریٹ ہے ہی ہے, اور انہوں نے جب بھی ضرورت پڑی ہے تو بالنگ لائن ان کی جو ہے ماشاءاللہ اتنی اچھی رہی ہے کہ وہ پاکستان کو ہمیشہ انہوں نے جو ہے بہتر پرفارمنس دی ہے, اور بیٹنگ بھی نو ڈاؤٹ ان کی اچھی ہے, اور وہ چھکے چوکے مارنے میں بھی کافی جو ہے وہ جوش ہے ان میں, اور مشہور ہیں کہ جب ضرورت پڑتی ہے تو سعید اجمل کی بیٹنگ بھی جو ہے وہ بھی لاجواب ہوتی ہے. تو اب کلیئر ہونے کے بعد بالکل آپ کی بات ٹھیک ہے کہ وہ ان کا ورلڈ کپ میں انٹری مشکل ہے, لیکن اگر ہو جاتی ہے تو کیا وہ بالنگ سٹائل سے اپنا یہ جو ہے اپنی کارکردگی کو مزید بہتر کر سکیں گے؟ اور اس سوال کو میں آسانی سے اپنے بسن کو یہ بتا دوں کہ جی آپ نے ہمیں یہ بتانا ہے کہ سعید اجمل جو ہیں اگر وہ ورلڈ کپ کھیلتے ہیں تو اپنا جو سٹائل ان کا جو نئے بالنگ سٹائل ہے کیا وہ اس سے بھی اسی طرح ہی پرفارم کریں گے جیسے کہ وہ پہلے کرتے رہے ہیں؟ اچھا جی, یہ تو آج کا ہمارا کوشچن ہے, اور اس کا آنسر آپ ہمیں کریں گے جی میسج کے ذریعے, اور میسج لکھنے کے لیے آپ موبائل کے رائٹ میسج آپشن میں جائیے گا اور وہاں پر آپ 96 لکھیے گا, یعنی 96 لکھیے گا, اس کے بعد ایک لفظ کی اسپیس دیجیے گا, اپنا جواب لکھیے گا اور نام اور ایڈریس لکھ کر آپ اسے بھیج دیجیے گا 8282 پہ, یعنی 8282 پہ, اور کال بھی کر سکتے ہیں آپ 0404011196 پہ. جی یہ تو ہے آج کی ہماری کرکٹ ڈسکشن, اور آتف میں آپ کو بتاتی چلوں کہ آج میرے پاس کچھ ایک اور بھی بڑی دلچسپ سی کچھ باتیں ہیں جو میں شیئر کرنا چاہتی ہوں, اسپیشلی وہاں کے جو لسنرز ہیں ان تک بھی ہم یہ پہنچانا چاہیں گے کہ ماشاءاللہ ہمارا ملک پاکستان جہاں بہت ساری چیزوں میں ترقی کر رہا ہے اور بہت ساری چیزوں میں بہت اچھا پرفارم کر رہا ہے کرکٹ میں یا مطلب گیمز میں اگر آپ لیں یا اس کے علاوہ بھی باقی چیزوں میں, اور اب ماشاءاللہ جو ہے یہاں پر جو امن اور آشتی ہے اس کے حوالے سے بھی ماشاءاللہ ہم بہت آگے ہو چکے ہیں. تو اس کے حوالے سے بھی کچھ ایک اور میرے پاس کچھ انفارمیشن ہے یا کچھ کہہ لیں کہ میں شیئر کرنا چاہتی ہوں, تو وہ بھی آج کے میں شامل ہوگا.
بہت اچھی بات ہے, یہ تمام انفارمیشن بھی ہوگی, ہمارا سوال بھی ہوگا, سعید اجمل کے بارے میں بھی بات ہوگی, اور ساتھ میں کچھ میوزک بھی ہوگا. تو نجمہ میرا خیال ہے ایک گانا چلا دیا جائے اور اس کے بعد آ کر گفتگو کا سلسلہ دوبارہ شروع کیا جائے.
جی بالکل, ایک بہت خوبصورت سا گیت جو ہے وہ میں پلے کرنے لگی ہوں اور یقیناً ہمارے لسنر اسے انجوائے کریں گے. بہت خوبصورت وائس ہے اور بہت ہی خوبصورت پاکستانی ایک مووی تھی جس نے ایک اچھا بزنس کیا اور اس کا یہ گانا ہے, تو انجوائے کرتے ہیں اس سانگ کو, واپس آتے ہیں اس کے بعد, آپ ہمارے ساتھ رہیے گا. وائس آف امریکہ پروگرام 90 FM 96 آئی وار کے اسٹوڈیو سے براہ راست ہم آپ کے ساتھ ہیں. Thank you. दिल नादानी में वारिस बेग की आवाज में ये खूबसूरत गीत सुन रहे थे। और आतिफ, वारिस बेग जो है वो हमारे एक बहुत अच्छे सिंगर हैं, मतलब क्लासिकल सिंगर तो नहीं, लेकिन उन्होंने फोक सिंगिंग और इस तरह के जो है थोड़े से जो लाइट सॉन्ग्स हैं, लाइट म्यूजिक है, उन्होंने गाया हमारी मूवीज के लिए और अच्छी आवाज के मालिक हैं। बेसिकली तो वो खैर उनका पेशा जो था कुछ और था, लेकिन वो गायकी में आ गए और माशाल्लाह उन्होंने एक नाम कमाया, या शायद ये भी कह सकते हैं कि उस वक्त स्पेस था और उसको उन्होंने फिल किया।
जी हाँ, बिल्कुल आप सही कह रही हैं, बहुत अच्छा गाते हैं इसमें कोई शक नहीं है, और मूवीज के लिए भी गाया, अपने सोलो एल्बम्स भी करते हैं, अच्छी आवाज है, अच्छा गाते हैं। आजकल क्या कर रहे हैं इसके बारे में मुझे बहुत ज्यादा इत्तला नहीं है, मेरी उनसे आखिरी मुलाकात 2007 में हुई थी, या दो जी 2007 में हुई थी जहां तक मुझे याद पड़ा है। اور اسلام آباد میں میری ان سے ایک ملاقات ہوئی تھی 2007 میں. اس ملاقات کا قصہ آپ کو پھر کسی دن سنائیں گے. آج ہم اچھی باتیں کر رہے ہیں تو اچھی باتیں کرتے ہیں. بڑا انٹرسٹنگ قصہ ہے, کبھی مجھے یاد کرائیے گا نظمہ, میں آپ کو اس ملاقات کا احوال بھی سناؤں گا اور اپنے سننے والوں کو بھی سنائیں گے اس ملاقات میں کیا ہوا تھا. تو نظمہ ایسا کرتے ہیں کہ میں کچھ چیزیں اور اپنے سننے والوں کو جو ساہیوال میں سن رہے ہیں ان کو بتا دوں. انٹرنیٹ پر سننے والوں نے تو یقیناً یہ چیزیں سنی لی ہیں پروگرام کے آغاز میں. یہ پروگرام جو آپ سن رہے ہیں اس وقت ساہیوال میں ایف ایم سن رائز 96 پر اور وائس آف امریکہ کی اردو سروس کی ویب سائٹ پر جو کہ ہے www.urduvoa.com. یہ پروگرام لائیو پیش کیا جاتا ہے پاکستانی وقت کے مطابق منگل اور بدھ کی رات 9 بجے سے 10 بجے تک ایف ایم سن رائز اور وائس آف امریکہ کی اردو ویب سائٹ پر. اس کے علاوہ یہ پروگرام اب سے پیش کیا جائے گا وائس آف امریکہ کی اردو ریڈیو سروس پر, اور وائس آف امریکہ کی اردو ریڈیو سروس جو کہ پاکستان بھر میں سنی جا سکتی ہے 972 میڈیم ویو 972 کلو ہرٹز پر. اس پر آ کر آپ یہ پروگرام ہر بدھ اور جمعرات کو صبح 6 بجے سے لے کر 7 بجے تک پورے پاکستان میں سن سکتے ہیں. بدھ اور جمعرات کو صبح 6 سے 7 بجے تک یہ پروگرام لائیو پیش نہیں کیا جائے گا بلکہ ریکارڈڈ فارم میں پیش کیا جائے گا آپ تک, یہی پروگرام جو ہم ابھی پیش کر رہے ہیں. تو یہ ایک بڑی اچھی بات ہے ہمارے پروگرام کے لیے کہ یہ اب نہ صرف ایف ایم سن رائز 96 پر ساہیوال میں ایف ایم کے ساتھ ساتھ وائس آف امریکہ کی اردو ویب سائٹ پر, ریڈیو پاکستان نہیں جی, وائس آف امریکہ کی جو
ریڈیو جو ان کی بالکل اردو سروس پہ جو ہے سنا جائے گا. تو نو ڈاؤٹ یہ ایک بڑی اچھی بات ہے, ایسے لسنر جو اس وقت پروگرام نہیں سن سکتے تو وہ ریپیٹ پروگرام ہمارا جو ہے وہ سن سکتے ہیں,
بالکل سن سکتے ہیں صبح 6 بجے سے لے کر 7 بجے تک ہر بدھ اور جمعرات کو وائس آف امریکہ کی اردو ریڈیو سروس پر میڈیم ویو 972 کلو ہرٹز پر آپ یہ سروس سن سکتے ہیں. اور اس کے ساتھ ساتھ واپس آج کے ٹاپک کے بارے میں بھی نجمہ بات کر لیتے ہیں, جیسا کہ آپ نے بھی اپنے سننے والوں کو بتایا اور ہم نے بھی کہ سعید اجمل کے بارے میں آج ہم نے بات کرنی ہے جی. پاکستان کے سب سے بہترین, آج کے دور میں پاکستان کے سب سے بہترین بالر, دنیا کے سب سے بہترین آف اسپنر, وہ آف اسپنر جن کو کھیلنے سے پوری دنیا کا بڑے سے بڑا بیٹسمین کتراتا ہے اور بہت محتاط ہو جاتا ہے سعید اجمل کو کھیلتے ہوئے, وہ بالر جن پر پابندی لگا دی گئی تھی آئی سی سی کی طرف سے ان کے بالنگ ایکشن کی وجہ سے, نہ صرف ان پہ بلکہ دنیا بھر میں آئی سی سی نے آف اسپنرز کے اوپر بہت زیادہ گزشتہ چند مہینوں میں ریسٹرکشنز لگائی ہیں, ان کا جو بالنگ ایکشن ہے اس کے اوپر ریسٹرکشنز لگائی ہیں, اس اینگل کے اندر آنے کے لیے جتنا آئی سی سی کہتا ہے کہ ایک مخصوص ڈگری پر بالر کی جو بازو ہے اس کا خم ایک مخصوص ڈگری تک ہونا چاہیے, تو وہ پوری دنیا کے آف اسپنرز ہیں. اس میں صرف سعید اجمل نہیں ہیں, اس میں بہت سارے ایسے آف اسپنرز ہیں جو کہ انڈین پریمیئر لیگ کھیلتے تھے, ویسٹ انڈیز کے بہت ہی ابھرتے ہوئے بہت ہی اچھے آف اسپنر بھی اس کی زد میں آ گئے. سعید اجمل کے علاوہ ہمارے ایک اور آف اسپنر محمد حفیظ بھی اس کی زد میں آ گئے, اور اس کے علاوہ دنیا بھر میں بہت سے آف اسپنرز ہیں جو اس پابندی کی زد میں آئے ہیں, لیکن سعید اجمل نے اپنا پہلا ٹیسٹ جو کہ انڈیا میں ہونا تھا وہ کلیئر کر لیا ہے بالنگ ایکشن کا. ہم نے سوال یہ پوچھا ہے کہ کیا اپنا بالنگ ایکشن تبدیل کرنے کے بعد سعید اجمل اتنے ہی مؤثر بالر رہیں گے یا نہیں, اس کا جواب ہمارے سننے والوں نے ہمیں دینا ہے ان فون نمبرز پر اور کالز کے ذریعے اور ٹیکسٹ میسجز کے ذریعے جن کا ذکر نجمہ نے ابھی پہلے کیا. اور نجمہ اگر آپ ایک مرتبہ پھر یہ نمبرز دہرا دیں تو ہم بڑھتے ہیں اپنے کالرز کی جانب.
جی بالکل بالکل, میں دہراؤں گی بالکل, اور یہ لسنر آپ کو بتاتی چلوں کہ ہمارا جو رابطہ نمبر ہے وہ ہے 0404-111-96. پہ آپ ہمیں کال کر سکتے ہیں, اور اس کے علاوہ میسج کرنا چاہیں تو میسج کے لیے آپ کے پاس ہمارا جو رابطہ نمبر ہے وہ ہے 8282 یعنی 8282. اچھا عاطف, آپ بات کر رہے تھے بالنگ اسٹائل کی اسپنر کی, تو مجھے عبد القادر یاد آ گئے. خیر ان کو بہت تو نہیں دیکھا ہوا کیونکہ بچپن کی بات ہے, تو ان کے میچز تو اتنے زیادہ نہیں دیکھے ہوئے, لیکن ان کی جو گوگلی اسٹائل تھا تو ایک ٹائم تھا کہ ان سے بھی اس قدر گھبرا گئے تھے ہمارے جو بیٹس مین ہے ورلڈ کے پورے, کہ ان سے بھی کرکٹ بورڈ نے کچھ عرصہ کے لیے پابندی لگائی تھی, اور کچھ اس طرح ان کے ساتھ بھی کچھ ہوا تھا, تو بعد میں پھر ان کے لیے کچھ تھوڑا سا میرا خیال کلیئرنس بھی ہوئی تھی, لیکن اس کے بعد تو خیر گوگلی پہ ہی پابندی لگ گئی نا.
یہ کب کی بات ہے نجمہ, میرے ذہن میں تو نہیں آ رہا کہ ایسا کب ہوا, لیکن لیگ اسپنرز ऑफ स्पिनर्स के मुकाबले में लेग स्पिनर्स जो होते हैं उनके पास ज्यादा लिबर्टी होती है बॉल कराने के लिए, क्योंकि लेग स्पिनर जिस एंगल से बॉल कराता है उसको बदलना या उसमें कुछ तब्दीली लाना बड़ा मुश्किल होता है, और लेग स्पिनर की गुगली जो होती है उसको कराने के लिए उंगलियों के जरिए उसको कंट्रोल किया जाता है, उससे उसके लिए एक्शन नहीं बदला जाता, तो लेग स्पिनर के पास ये एक बहुत बड़ा एडवांटेज होता है। दूसरी चीज ये कि लेग स्पिनर के पास बॉलें ऑफ स्पिनर के मुकाबले में बहुत ज्यादा होती हैं। चूंकि आपने अब्दुल कादिर का जिक्र किया तो अब मैं चाहता हूं कि लेग स्पिन की भी थोड़ी सी बात हो जाए। अब्दुल कादिर दुनिया के बेहतरीन लेग स्पिनर्स में से एक हैं, और अब्दुल कादिर के बाद जो दुनिया के सबसे बड़े लेग स्पिनर थे वो थे शेन वॉर्न, और शेन वॉर्न ने अब्दुल कादिर से अपना जब उन्होंने करियर शुरू किया था तो बहुत ज्यादा टिप्स ली थी, बहुत ज्यादा सीखा था। यानी जब शेन वॉर्न यहाँ पाकिस्तान आते थे सीरीज खेलने तो वो अब्दुल कादिर से खुसूसी मुलाकात करते थे जिसमें उनसे टिप्स लेते थे। अगर पाकिस्तानी टीम ऑस्ट्रेलिया खेलने के लिए गई तो वहां भी शेन वॉर्न ने खास तौर पर अब्दुल कादिर के पास मैच के अलावा यानी ड्रेसिंग रूम में आकर होटल में उनके कमरे में जाकर उनसे टिप्स ली, और शेन वॉर्न ये मानते हैं कि वो जितने बड़े स्पिनर बने उसमें अब्दुल कादिर की टिप्स का बहुत बड़ा हिस्सा है। और उसके बाद अब हमारे पास जो लेग स्पिनर्स आ रहे हैं, जैसे अभी हमारे नए लेग स्पिनर आए हैं यासर शाह, तो यासर शाह का पिछले दिनों मैं एक जियो टेलीविजन पर एक इंटरव्यू देख रहा था जिसमें वो कह रहे थे कि उनका ये इरादा है कि अब जब वो ऑस्ट्रेलिया टीम के साथ जाएंगे तो वो वहां जाकर शेन वॉर्न से बात करना चाहते हैं, उनसे मुलाकात करना चाहते हैं, उनसे टिप्स लेना चाहते हैं, और उनका जो बॉलिंग स्टाइल है वो भी शेन वॉर्न के जैसा है। यासर शाह उम्र में बहुत ही छोटे हैं, वो मेरा ख्याल है 1992 या 1993 में, नहीं इससे शायद थोड़े से बड़े हैं वो, लेकिन वो उस दौर में पैदा हुए हैं। जी वो उस दौर में पैदा हुए हैं जब अब्दुल कादिर का इंटरनेशनल करियर खत्म हो चुका था, यानी अब्दुल कादिर रिटायर हो चुके थे इंटरनेशनल क्रिकेट से। तो यासर शाह से ये गिला नहीं होना चाहिए बिल्कुल भी, किसी सूरत भी किसी को ये गिला नहीं करना चाहिए कि वो अब्दुल कादिर के बजाय शेन वॉर्न को देखते हैं। वो शेन वॉर्न को इसलिए देखते हैं कि जब वो बड़े हो रहे थे तो उस वक्त शेन वॉर्न बॉलिंग करते थे, उस वक्त अब्दुल कादिर बॉलिंग नहीं करते थे। यूट्यूब उस वक्त मौजूद नहीं था कि वो जाते और अब्दुल कादिर के वीडियोज देखते, और ना ही उस वक्त टेलीविजन इतना तरक्की किया था पाकिस्तान में कि अब्दुल कादिर के सारे मैचेस के वीडियोज मौजूद होते और वो हर किसी को देखने को मिल जाते। एक्सेसिबल भी शायद अब्दुल कादिर उस तरह से नहीं होंगे। तो यासिर शाह ने आइडियलाइज किया शेन वॉर्न को और उनको देखते हुए उन्हीं के बॉलिंग स्टाइल से बॉलिंग की, और वो अब उनसे सीखना भी चाहते हैं। और वो ये भी एक अच्छी बात इसलिए है कि शेन वॉर्न अब्दुल कादिर के मुकाबले में ज्यादा नए बॉलर हैं, ज्यादा अपडेटेड हैं आज की क्रिकेट से। अब्दुल कादिर एक लेजेंड है इसमें कोई शक नहीं है, अब्दुल कादिर लेग स्पिनर्स में एक बहुत बड़ा नाम है इसमें भी कोई शक नहीं है, और अब्दुल कादिर यकीनन अपने तजुर्बे की बुनियाद पर आज भी बहुत इफेक्टिव हैं, आज भी बहुत अच्छी टिप्स दे सकते हैं। लेकिन आज की क्रिकेट में और आज से 20 साल पहले की क्रिकेट में जमीन आसमान का फर्क है। वो टारगेट्स आप याद करें नजमा, अगर आपको 1992 का वर्ल्ड कप याद हो, आपको याद है?
जी बिल्कुल आतिफ, मुझे याद है, आई वाज स्टूडेंट दैट टाइम और मैंने वर्ल्ड कप जो है वो देखा है। जैसे आपने बात की अब्दुल कादिर की, तो नो डाउट इस वक्त वो जो ऑन स्क्रीन नहीं है, मैचेस जाहिर बात है वो रिटायर हो चुके हैं क्रिकेट से कब से, लेकिन ये है कि अभी भी अगर यासिर शाह जो है उनकी गाइडलाइन या कुछ उनसे, ये तो है कि उनसे गाइडलाइन जरूर ले सकते हैं और बहुत सारी अपनी बॉलिंग के हवाले से उनका जो कुछ थोड़ा सा उनको जो है वो फीडबैक मिल सकता है जो उन्होंने किया है। बेशक वो इस वक्त वो उनको प्रैक्टिकली तो नहीं कर सकते, सपोर्ट कर सकते, लेकिन कम अज कम टिप्स दे सकते हैं, और शेन वॉर्न बेस्ट ऑप्शन है उनके पास। और होना भी ऐसे चाहिए, अगर शेन वॉर्न अब्दुल कादिर से पूछ सकते हैं तो हमारे किसी खिलाड़ी को, हमारे किसी प्लेयर को, किसी और सीनियर प्लेयर से, किसी भी दूसरी कंट्री के प्लेयर से ये टिप्स लेने में या कुछ इसमें कोई ऐसा इशू नहीं है और ना ही किसी को इस पे एतराज करना चाहिए। वर्ल्ड कप की बात कर रहे हैं हम, तो वर्ल्ड कप डेफिनेटली देखा था और वो यादगार हमारा जो है एक वो वर्ल्ड कप था जो कि अब तक तो याद है और शायद आइंदा भी बहुत अरसे तक याद रहेगा जब तक हम दूसरा वर्ल्ड कप
जीतेंगे। बिल्कुल बिल्कुल, वो यादगार वर्ल्ड कप है पूरे पाकिस्तान के लिए क्योंकि वो वर्ल्ड कप पाकिस्तान ने जीता था और उसमें बहुत सारी अच्छी चीजें हुई थी, जिनमें सबसे बड़ी अच्छी चीज तो यही थी कि हमने वर्ल्ड कप जीता। उसके अलावा जो बात मैं कर रहा था इस हवाले से वो ये था कि आप देखिए उस वर्ल्ड कप में 240 या 250 रन्स बहुत बड़ा टोटल हुआ करते थे उस दौर में 92 की क्रिकेट में, और कहा जाता था कि 260 रन्स अगर किसी टीम ने कर लिए हैं तो उसको चेज करना इंतहाई मुश्किल हदफ है, और आज की क्रिकेट में वो हदफ 300 है। यानी अगर आपने 300 रन्स किए हैं तो शायद आप वो मैच जीतेंगे, 300 से कम है तो बहुत मुश्किल है कि वो मैच जीता जाए। तो क्रिकेट इस लिहाज से बहुत बदल गई है। बहरहाल नजमा, हमारी बातें भी चलती रहेंगी, कॉलर्स की जगह बढ़ा जाए और बात की जाए अपने कॉलर से। सवाल एक मरतबा फिर बता देते हैं, नए बॉलिंग एक्शन के साथ सईद अजमल कितने मौसर बॉलर होंगे?
जी आतिफ, माजरत के साथ, जैसा कि हम प्रोग्राम के शुरू में भी ये बात जो है वो आपस में कर रहे थे, डिस्कस कर रहे थे कि कुछ राबते हमारे जो है ना उनमें कोई मुवासलाती राबतों में कोई ना कोई इशू बन जाता है, तो कुछ यहाँ पे भी कॉल्स का जो हमारा सिलसिला है उसमें भी कुछ इस वक्त यही टेंशन बनी हुई है और उसको सही करने की कोशिश की जा रही है। तो जैसे ही वो ठीक होता है तो हम अपने कॉलर को जरूर अपने प्रोग्राम में शामिल करेंगे, लेकिन उसके बाद सेकेंड ऑप्शन हमारी मैसेज की है उसको आप जरूर जो है वो एंजॉय कर सकते हैं और उसके जरिए आप अपने जो है जवाब हम तक पहुंचा सकते हैं। और आतिफ, जैसे कि मैंने जिक्र किया था प्रोग्राम के शुरू में, मुझे थोड़ी सी बात करनी है किसी एक टॉपिक पे जो कि मैं अभी बात करूंगी, लेकिन क्या ख्याल है उससे पहले एक और खूबसूरत सा गाना थोड़ा सा ना सुन लिया जाए?
जरूर, बिल्कुल बिल्कुल।
जी एफ एम 96 साहिवाल, सनराइज पाकिस्तान के स्टूडियो से आप प्रोग्राम बराए रास्त ये सुन रहे हैं वॉइस ऑफ अमेरिका और वाशिंगटन और पाकिस्तान यानी अमेरिका और पाकिस्तान में बैक वक्त उर्दू सर्विस का ये प्रोग्राम आप सुन रहे हैं। एक खूबसूरत सा गीत और सुनते हैं, वापस आते हैं इसके बाद, और फिर आज जो मेरे मैं अपने लिए एक बात इकट्ठी करके लाई थी और कुछ बात करना चाह रही थी आपसे, तो वो आपसे शेयर करेंगे, हमारे साथ रहिएगा।
जी आप सुन रहे हैं एफएम सनराइज और
हेलो
آپ سن رہے ہیں FM Sunrise اور وائس آف امریکہ کی اردو سروس کی نشریات. وائس آف امریکہ کے واشنگٹن اسٹوڈیوز سے میں ہوں محمد عاطف, اور یہ مجھے ہیلو ہیلو کی آوازیں تو آ رہی ہیں شہزاد, لیکن مجھے پتہ نہیں چل رہا کہ یہ آواز کہاں سے آ رہی ہے. مجھے لگتا ہے کہ یہ آواز ساہیوال سے آ رہی ہے, اور شاید دوبارہ سے کنیکشن میں کوئی ایشو ہے. تو ہم کوشش کرتے ہیں کہ کنیکشن کے اس ایشو کو ریزالو کیا جائے اور دیکھا جائے کہ اب صورتحال کیسی ہے. بہرحال جی, آج بات ہو رہی ہے سبھی سننے والوں سے جس متعلق وہ سلسلہ ہے پاکستان کے آف اسپن بالر سعید اجمل کی بالنگ کا, ان کے کیریئر کا, اور ہم یہ بات کرنے جا رہے ہیں کہ کیا نئے بالنگ ایکشن کے ساتھ وہ اتنے ہی افیکٹو ہو سکتے ہیں یا نہیں ہو سکتے ہیں. نجمہ, آپ کو میری آواز آ رہی ہے؟
جی بالکل عاطف, میں آپ کو سن رہی ہوں اور آپ کا سوال جو ہمارے لسنر ہے وہ سن چکے ہیں. میں نے جو بات کرنی تھی, اچھا عاطف بات تھوڑی سی کرکٹ سے تھوڑی ڈفرینٹ ہے, لیکن میں چاہ رہی تھی کہ اس کا ذکر ضرور کیا جائے. بہت لمبی چوڑی گفتگو ہم اس پہ نہیں کر سکیں گے, لیکن میں ذکر ضرور کرنا چاہوں گی آج کے اس پروگرام میں. ہمارے کسی بھی معاشرے کی ترقی کا راز جو ہوتا ہے وہ مرد اور عورت دونوں کے پہ ہی منحصر ہوتا ہے. اور وہ معاشرے جہاں پر پڑھی لکھی خواتین جو ہوتی ہیں ان کی تعداد مردوں کے برابر ہو, اور پھر وہ خواتین جو ہیں وہ اپنی پریکٹیکل لائف میں عملی زندگی میں بھی اتنی ہی ایکٹیو ہوں جتنے کے مرد ہوتے ہیں, تو یقیناً وہ معاشرہ بہت جلدی ترقی کرتا ہے. اور آپ کو پتا ہے کہ جہاں عورت گھر سے نکلتی ہے اپنی ابیلٹیز کو شو کرنے کے لیے, اور مرد کے شانہ بشانہ محنت کام کرنے کے لیے کسی بھی ادارے میں کسی بھی جگہ پر, تو پھر اس کی کچھ اپنی جو ہے تحفظات بھی ہوتے ہیں, اور ان تحفظات کو برقرار رکھنا نہ صرف اس معاشرے کی ذمہ داری ہوتی ہے بلکہ وہاں موجود جو مرد حضرات ہیں جو اس کے کلیگس ہیں ان کی ریسپانسبلٹی بھی ہوتی ہے کہ وہ اس کو جو ہے وہ شیلٹر دے, اس کو وہ ماحول ایسا دے کہ وہ آرام سے وہ بڑے اچھے طریقے سے اپنے جو ہے کارکردگی ثابت کر سکے اور اس ادارے کا نام روشن کر سکے, اور اس کے ساتھ ساتھ اپنے اس ادارے سے منسلک لوگوں کے ساتھ بھی جو اس کا بیہیویئر ہے وہ بہت اچھا ہو. تو ایسی صورتحال خیر اب باقی ممالک جو ترقی یافتہ ممالک ہیں وہاں پر تو بہت ساری تبدیلیاں آ چکی ہیں, اور وہاں ان کے ساتھ ساتھ ہمارے جیسے جو پاکستان جیسے ترقی پذیر ممالک ہیں جو ماشاء اللہ اب ترقی کی طرف گامزن ہیں, تو یہاں پر بھی بہت ساری تبدیلیاں آئی ہیں. شاید آپ کے علم میں ہو, اور یقیناً آپ کے علم میں ہوگا کہ یہاں پر کچھ لیجسلیشن ہوئی تھی 2010 میں. ایک اسٹرگل چل رہی تھی بڑے عرصے سے کہ جو عورتیں پاکستان کی جو خواتین ہیں جو گھروں سے باہر نکلتی ہیں جابس کے لیے کام کرنے کے لیے کہیں بھی کسی بھی ادارے میں جاتی ہیں تو ان کو پروٹیکشن فراہم کی جائے. پروٹیکشن کس سے فراہم کی جائے؟ ان کے ارد گرد موجود جو مرد حضرات ہیں جو ان کے کلیگس ہیں یا آؤٹ سائڈر ہیں جن کا ان کو سامنا کرنا پڑتا ہے کچھ جملے بازی کا یا کچھ اس طرح کی, تو اس کے حوالے سے پاکستان میں لیجسلیشن ہوئی اور 2010 میں ایک قانون جو ہے ایک ایکٹ جو ہے وہ نافذ ہوا جس کے تحت یہاں پر تمام وہ خواتین جو گھروں سے باہر نکلتی ہیں جابس کرتی ہیں تو ان کو اب وہ سیف فیل کرتی ہیں, یا وہ سیف فیل تو خیر پہلے بھی کرتی تھی, یہ نہیں ہے کہ اللہ معاف کرے ہمارے معاشرے میں کچھ ایسا ہے. یہاں پر عورت کی عزت اور اس کا مقام جو ہے وہ کافی زیادہ جو ہے جانا بھی جاتا ہے مانا بھی جاتا ہے. تو اس سلسلے میں یہ جو قانون بنا 2010 میں اس کے تحت سیکچوئل ہراسمنٹ اگینسٹ ویمن جو ہے اس کو روکنے کے لیے اس کو اسٹاپ کرنے کے لیے یہ قانون جو نافذ کیا گیا, اور اس قانون کے تحت کوئی بھی عورت جس کو کسی بھی مرد سے کوئی ایشو ہے یا کوئی ایسا, اور نہ صرف یہ مرد کے لیے عورت کے لیے صرف بنا ہی بلکہ انڈیویجل کے لیے مرد کے لیے بھی ہے, اور مرد بھی اگر کوئی ایسا جو ہے ہراساں ہو رہا ہے تو وہ بھی اس قانون کے تحت اپنا جو ہے وہ مدعا بیان کر سکتا ہے اور اپنے لیے انصاف جو ہے حاصل کر سکتا ہے. اور اس کے لیے ہمارے یہاں پہ پنجاب میں تمام جو صوبے ہیں وہاں پر صوبائی محتسب جو ہے مقرر کر دیے گئے ہیں جن کی اتھارٹی جج کے برابر ہے, اور وہ ہائر فائر کا جو ہے وہ اتھارٹی رکھتے ہیں, اور اس کے علاوہ وہ ڈیسیجن پار بھی رکھتے ہیں. تو یہاں پر بھی ہمارے مختلف ڈسٹرکٹس میں جو ہے یہ سلسلہ چل رہا ہے, اور یہاں پر یہ تقریباً ہر جگہ پر اس محکمے کے لوگ جو ہیں وہ کام کر رہے ہیں اور والنٹیئرز جو ہیں, سب سے بڑی اچھی بات جو ہے یہ ہے کہ والنٹیئرز جو ہیں وہ اویئرنیس پیدا کر رہے ہیں لوگوں میں کہ آپ نے کرنا کیا ہے, اور اس میں میل بھی ہیں اور اس میں فیمیل بھی ہیں. تو یہ ایک بہت اچھی بات ہے جو کہ ماحول کو, اس گرد کے ماحول کو نہ صرف صاف ستھرا رکھتی ہے بلکہ ایک خاتون کو وہ ماحول فراہم کرتی ہے کہ جس میں وہ بہت اچھے طریقے سے کام کر سکے. تو اس سلسلے میں مطلب یہ تھی میری تھوڑی سی جو بات تھی میں شیئر کرنا چاہتی تھی. اس کے حوالے سے اور بھی بہت مواد ہے لیکن انشاءاللہ ہمارے پاس ایک ڈاکومنٹری بھی ہے تو ہم کسی پروگرام میں اس کو ضرور شامل کریں گے,
ضرور چلائیں گے. اینڈ ٹو ایڈ مور ٹو واٹ یو ہیو سیڈ نجمہ, جو یونائٹڈ نیشنز کے قوانین ہیں سیکشول اور ورک پلیس ہراسمنٹ کے خلاف خواتین کے لیے خاص طور پر, وہ قانون سب سے پہلی جو بات کرتا ہے وہ یہ کہتا ہے کہ کوئی بھی ایسا فیل, کوئی بھی ایسی بات, کوئی بھی ایسا جملہ جس سے ایک خاتون انکمفرٹیبل ہو, یعنی اس کو اچھی نہ لگے وہ بات, کوئی بھی جملہ, کوئی بھی حرکت, وہ ہراسمنٹ کے زمرے میں آتی ہے. اقوام متحدہ کے ورک پلیس سیکشل ہراسمنٹ کے قوانین یہ کہتے ہیں کہ ہر وہ چیز جو کہ کسی بھی ورکنگ وومن کو اس کے ورک پلیس پر انکمفرٹیبل کر رہی ہے وہ ہراسمنٹ کے زمرے میں آئے گی. پاکستان کے قانون کی آپ نے بات کی جو کہ پاس کیا گیا, شکر ہے پاس کیا گیا, اور ایک اچھی بات یہ ہے کہ پاکستان کے ایوان بالا اور ایوان زیریں یعنی قومی اسمبلی اور سینٹ نے یونینیمسلی اس قانون کو پاس کیا تھا. دونوں ہاؤسز نے یونینیمسلی یعنی بغیر کسی آبجیکشن کے اس قانون کو پاس کیا تھا, اور اس کے بعد سے بہت ساری چیزیں ہوئی ہیں جو کہ بہت اچھی ہیں. بہت سارے کیسز رجسٹر کیے گئے, ان میں سے کچھ کیسز کے فیصلے ہوئے, کچھ کے نہیں ہوئے, لیکن وہ ایک علیحدہ بحث ہے کیونکہ پاکستان میں وی ور اے نیشن جس کو بہت سارے ایریاز میں بہت کچھ کرنے کی ضرورت ہے, اور جہاں ہم نے قوانین پاس کیے ہیں تو وہیں ہمیں عدالتی اور انصاف کے نظام کو بھی بہتر سے بہتر کرنا ہے تاکہ وہ ان قوانین کو استعمال کرتے ہوئے انصاف فراہم بھی کر سکے, اور اس میں ظاہری بات ہے کچھ وقت لگے گا. ایک ایسی سوسائٹی جو اقربا پروری اور کرپشن اور رشوت میں گری رہی ہو بہت سے دہائیوں تک, اس کو ان ساری چیزوں سے نکلنے میں, اپنے نظام کو بہتر کرنے میں کچھ وقت درکار ہے, اور ہمیں وہ وقت اپنے سسٹم کو دینا پڑے گا. لیکن اس سے پہلے نجمہ ایک وعدہ اپنے آپ سے کرنا پڑتا ہے کہ اگر ہم اس سارے نظام کو کام کرتا دیکھنا چاہتے ہیں تو ہم اس غلط نظام کا حصہ نہیں بنیں گے جس نے اس ملک کے قوانین کو اتنی بری طرح جکڑا ہوا ہے کہ وہ کہیں سے بھی اچھی خبر نکلنے نہیں دیتے, امید نکلنے نہیں دیتے, انصاف کی فراہمی میں رکاوٹ بنتے ہیں. تو آپ نے جو بات کی وہ یقیناً پاکستان میں بہت زیادہ اہمیت کی حامل ہے کیونکہ پاکستان میں خواتین کی تعداد, کام کرنے والی خواتین کی تعداد بہت کم ہے, پڑھنے والی خواتین کی تعداد بہت کم ہے, اور اس میں ایک بہت بڑی رکاوٹ والدین اور بھائیوں کے آگے یہ اور خواتین کے اپنے آگے بھی یہ ہوتی ہے کہ جب وہ باہر نکلیں گی تو معاشرہ ان کے ساتھ کیا سلوک کرے گا, ان کے ساتھ کام کرنے والے ان کے ساتھ کیسا سلوک کریں گے, اور اس ڈر سے خواتین اپنے گھروں سے باہر نہیں نکلتی. تو اگر ہمیں پاکستان کی 51% آبادی کو, نجمہ آپ جانتی ہیں کہ پاکستان میں خواتین کی تعداد 51% سے زیادہ ہے, یعنی پاکستان کی آدھی سے زیادہ آبادی وہ خواتین پر مشتمل ہے, تو اگر ہم اپنی 52% آبادی کو کام ہی نہیں کرنے دیں گے تو یہ کیسے ہو سکتا ہے کہ 48% پاکستان کے 48% آبادی 100% آبادی کے رہن سہن کا, کھانے پینے کا, تعلیم کا, اور جو کاسٹ آف لیونگ ہوتی ہے اس کو
بالکل سب کچھ وہ مینج نہیں کر پائے گی.
ٹرو. تو واپس آتے ہیں جی, اب میرا خیال ہے نجمہ سعید اجمل کی طرف بھی, اور اگر آپ کے پاس ٹیکسٹ میسجز کوئی آئے ہوں تو آپ وہ مجھے کسی بھی وقت بتا کر شامل کر سکتی ہیں. جب بھی آپ شامل کرنا چاہیں, ٹیکسٹ بھیجنے کے لیے آپ نے 8282 پر اپنا ٹیکسٹ لکھنا ہے. ایک مرتبہ پھر آپ کو بتا دیں کہ یہ پروگرام جو آپ سن رہے ہیں عاطف آن سن رائز, آپ کے لیے پیش کیا جاتا ہے وائس آف امریکہ کی اردو سروس اور ایف ایم سن رائز کے تعاون سے. وائس آف امریکہ کے واشنگٹن اسٹوڈیوز سے میں ہوں محمد عاطف, اور ساہیوال میں میرے ساتھ ہیں نجمہ جو کہ بہت ہی ماہر پریزنٹر ہیں, بہت ہی جارحانہ پریزنٹر ہیں ایف ایم سن رائز کے سننے والوں کے لیے. واپس آتے ہیں نجمہ, سعید اجمل کے بارے میں ہم بات کر رہے تھے, تو کچھ ان کے کریئر کے بارے میں بھی میں آپ کو بتا دوں کہ سعید اجمل کا انٹرنیشنل کریئر کیسا رہا ہے. سعید اجمل جن کی عمر اس وقت 37 سال اور 92 دن ہے, کافی عمر ہو چکی ہے سعید اجمل کی,
لیکن کافی بڑے ہو گئے.
लेकिन उसके बावजूद ही इज अ वेरी फाइन क्रिकेटर, वेरी फाइन बॉलर. इन्होंने तकरीबन 35 टेस्ट मैचेस अब तक खेले हैं, जिसमें इन्होंने 11 रन्स की एवरेज के साथ बैटिंग की है और इनका टोटल जो स्कोर है टेस्ट मैचेस में वो है 451. लेकिन हमें इनकी बैटिंग को कंसिडर नहीं करना चाहिए, हमें इनकी बॉलिंग को देखना चाहिए क्योंकि ये एज अ बॉलर खेलते हैं. तो 35 ही टेस्ट मैचों के दौरान इन्होंने जनाब 178 विकेट्स हासिल की हैं और इनका बेहतरीन जो परफॉर्मेंस थी वो थी 7 विकेट्स 55 रन्स के एवज इन्होंने दी थी और इनकी जो एवरेज है विकेट हासिल करने की वो है 28.10, यानी हर 28.10 रन्स के बाद सईद अजमल एक विकेट ले लेते हैं. ओडीआई मैचेस की बात करें यानी वनडे मैचेस की बात करें, 111 मैचेस इन्होंने खेले हैं जिसमें इन्होंने 183 विकेटें ले रखी हैं और इनकी बेस्ट परफॉर्मेंस है 24 रन्स के एवज 5 विकेट्स. और वनडे में इनकी एवरेज है 22.18, यानी हर 22.18 रन देने के बाद ये एक विकेट हासिल करते हैं. T20s की बात करें तो इन्होंने 63 मैचेस खेले हैं जी, 63 मैचेस खेले हैं, 85 विकेटें ली हैं इन्होंने अब तक और इनकी बेहतरीन परफॉर्मेंस है 4 विकेट्स 19 रन देकर और T20 मैचेस में ये हर 17.54 रन के बाद एक विकेट हासिल करते हैं. तो ये तो था जी सईद अजमल का मुख्तसर सा रिकॉर्ड जो कि मैं आपको बताना चाहता था. और हमारा सवाल आप जानते हैं कि अगर आप समझते हैं कि सईद अजमल बॉलिंग एक्शन चेंज करने के बाद कितने मौसर बॉलर होंगे, तो आप हमें अपनी राय से आगाह कर सकते हैं. आप हमें टेक्स्ट कीजिए 8282 पर और तरीका क्या है ये आपको बताएंगी नजमा, क्योंकि मैं ये तरीका हमेशा भूल जाता हूँ.
जी थैंक यू. तरीका आप भूल जाते हैं लेकिन मैं हूँ ना याद रखने के लिए, मैं तरीका बता देती हूँ. जी लिस्टनर, आप हमें टेक्स्ट कर सकते हैं जी. मोबाइल के राइट मैसेज ऑप्शन में जाइएगा, 96 लिखिएगा यानी 96 लिखिएगा, उसके बाद एक लफ्ज की आपने जो है खाली जगह छोड़नी है, स्पेस देनी है और उसके बाद आपने अपना जो है जवाब हमें सेंड करना है 8282 पर और अपना नाम और पता लिखना मत भूलिएगा. सईद अजमल की आपने जो है बहुत कम जो वो बताया कि उन्होंने जो इस तरह उनकी बॉलिंग लाइन जो है वो बहुत बेहतर है और उसके हवाले से आतिफ ये भी है कि जितने भी मैचेस सईद अजमल ने खेले हैं अगर हम ओवरऑल देखते हैं तो बहुत सारे जो कम रेशो वाले यानी कम एवरेज पर विकेट्स लेने वाले प्लेयर्स में सईद अजमल का नाम है और हमेशा उन्होंने तवक्कोआत के मुताबिक मैच को जो रंग दिया. मतलब अगर सईद अजमल ग्राउंड में आते हैं तो जब भी कोई ऐसी क्रिटिकल सिचुएशन होती है, ये ऐसा कुछ पोजीशन होती थी कि पाकिस्तान जो है वो हारने की तरफ जा रहा है या मैच जो है वो कंट्रोल नहीं हो रहा या प्रेशर में टीम है, तो सईद अजमल जैसे ही बॉलिंग के लिए आते थे तो पूरा क्राउड जो होता था या पूरी जो अवाम होती थी मैच देखने वाली पाकिस्तानी अवाम, तो उनके अंदर एक खुशी की लहर दौड़ जाती है कि जी अब जो है कुछ बेहतर होने वाला है और वो सईद अजमल तवक्कोआत पे हमेशा पूरे भी उतरे हैं. तो ये एक बड़ी अच्छी बात कि हमारे कुछ प्लेयर्स, बल्कि हमारे तकरीबन काफी ऐसे प्लेयर्स थे जो तवक्कोआत से हमेशा पूरे उतरते थे. जब वो ग्राउंड में आते हैं तो उनके बारे में जो एक प्रेडिक्शन होती है, जो एक वो सोच होती है कि ये करेंगे तो वो करते हैं, ये माशाल्लाह उनमें क्वालिटी है. लेकिन कभी कभी तो वो ऐसा प्रेडिक्शन गलत करते हैं कि बस दिल जो है वो टूट के टोटे टोटे हो जाता है.
आप सही कह रही हैं, बाज़ औक़ात ऐसा भी होता है लेकिन ज्यादातर हमने ये देखा है अब तक जितना भी करियर है सईद अजमल का कि वो बहुत डिपेंडेबल हैं. उनको जहां भी पाकिस्तानी टीम ने इस्तेमाल करने की कोशिश की है, जब भी उनसे रिजल्ट्स लेने की कोशिश की है तो उन्होंने वो रिजल्ट्स दिए हैं. और किसी भी अच्छे प्लेयर में सबसे बड़ी खूबी यही होती है कि जब उसके कैप्टन को उसकी जरूरत हो वो उस वक्त परफॉर्मेंस दे. और कैप्टन से मुझे याद आया कि मिसबाह उल हक ने रिटायर भी होना है वर्ल्ड कप के बाद, इस पर हम किसी और दिन बात करेंगे. लेकिन आज वैसे नजमा, टू बी ऑनेस्ट विद यू एंड टू माय लिसनर्स, मैं मिसबाह उल हक का मद्दा हूँ. मुझे लगता है कि पाकिस्तान की
कोई शक नहीं है कि मिसबाह जो है बहुत अच्छे प्लेयर हैं, लेकिन कुछ अर्सा पहले जो कुछ वो कर रहे थे क्रिकेट में या जो कुछ ग्राउंड में उनकी परफॉर्मेंस थी, तो उसकी वजह से बहुत सारे लोग जो थे वो दिल बर्दाश्त हो चुके थे. लेकिन लास्ट मैच माशाल्लाह उन्होंने भी बड़ी अच्छी जो है परफॉर्मेंस दी है और उन्होंने ये साबित किया कि कैप्टेंसी जो है वो वाकई ही उन्होंने निभाई है और निभाने की उन्हीं के लिए ही बनी थी.
बिल्कुल बिल्कुल. और कुछ उन्होंने अपने जो बैटिंग के क्रिटिक्स थे उनके भी मुंह बंद किए, कुछ इस तरह से उन्होंने इनिंग्स खेली अपनी पिछली चंद, कि हमें लगा कि मिसबाह उल हक के नाम के साथ जो टुक टुक का टाइटल लगा दिया गया था वो गलत है. बहरहाल वो लोग जो कि मिसबाह उल हक के डोमेस्टिक करियर से वाकिफ हैं उनको शायद ये मालूम होगा कि मिसबाह उल हक अपने डोमेस्टिक करियर में एक बहुत ही अग्रेसिव प्लेयर के तौर पर जाने जाते थे, लेकिन जब वो इंटरनेशनल क्रिकेट में आए तो उन्होंने ये अप्रोच बदली, और खास तौर पर जब वो कैप्टन बने तो उन्होंने बिल्कुल ही अपने बैटिंग स्टाइल को तब्दील कर दिया,
बदल गए।
जी हाँ, बहरहाल कैप्टन के ऊपर बहुत ज्यादा प्रेशर भी होता है, और अगर टीम की परफॉर्मेंस अच्छी ना हो तो ये प्रेशर और भी ज्यादा हो जाता है और फिर वो रिफ्लेक्ट करता है उसकी बैटिंग पर भी। पर नजमा, मेरा ख्याल है एक और गाना चलाते हैं और उसके बाद वापस आते हैं।
जी जी बिल्कुल, एक बहुत खूबसूरत सा गीत है वो मैंने क्यू अप किया हुआ है, इसको मैं प्ले करने जा रही हूँ, सुनेंगे इंशाल्लाह और एंजॉय करेंगे, और हमारे लिसनर जिस वक्त हमारा साथ दे रहे हैं तो आप हमारे साथ रहिएगा, क्योंकि FM 96 साहिवाल के स्टूडियो से ये प्रोग्राम बराह रास्त आपकी समातों तक पहुँच रहा है और हम आपका साथ दे रहे हैं और देते रहेंगे जी, और इंशाल्लाह देंगे आज 10 बजे तक। और इस प्रोग्राम में जो बातचीत चल रही है वो यकीनन आप सुन रहे हैं, उस सवाल का जवाब आप हमें दे सकते हैं, और कुछ मैसेजेस हैं उनको इस गाने के बाद शामिल करेंगे। तो सुनते हैं एक खूबसूरत सा गीत, वापस आते हैं इसके बाद।
जी गाना आप सुन रहे थे, मेरे ढोलना सुन मेरे प्यार की धुन, और उम्मीद है आपको गाना पसंद आया होगा। आपको बताते चलें कि ये प्रोग्राम जो आप सुन रहे हैं FM 96 साहिवाल पर और उसके साथ साथ www.urdupoa.com पर ये प्रोग्राम आपके लिए पेश किया जाता है हर मंगल और बुध को लाइव, और उसके अलावा यही प्रोग्राम रीब्रॉडकास्ट किया जाता है उर्दू VOA की रेडियो ट्रांसमिशन में, यानी वॉइस ऑफ अमेरिका की उर्दू रेडियो नशरियात में इसको रीब्रॉडकास्ट किया जाता है पाकिस्तान भर में सभी सुनने वालों के लिए सुबह 6 बजे से 7 बजे तक हर बुध और जुमेरात को मीडियम वेव 972 पर। मैं हूं इस प्रोग्राम में आपके साथ मोहम्मद आतिफ, और नजमा आपने अब कुछ मैसेजेस शामिल करने हैं हमारे सुनने वालों की तरफ से जो कि उन्होंने हमारे आज के सवाल के बारे में दिए।
जी बिल्कुल आतिफ, इस खूबसूरत से गीत के बाद खूबसूरत से मैसेजेस में शामिल करने जा रही हूँ। हमें एक मैसेज भेजा है जी खालिद ने साहिवाल से, और ये कहते हैं कि हमारे बैट्समैन, इन्होंने थोड़ा सा कह लेंगे वो जो आंसर दिया है ना वो जज्बाती होके दिया है या शायद इनकी ऑब्जर्वेशन ठीक हो, वो कहते हैं जी हमारे प्लेयर्स जो हैं वो चाहे जितने मर्जी स्टाइल इनसे चेंज करवा लें वो अपनी परफॉर्मेंस अच्छी ही देंगे इंशाल्लाह, और अगर सईद अनवर को मौका मिलता है तो वो एक्शन बॉलिंग एक्शन चेंज होने के बाद भी अपना जो है वो बेस्ट परफॉर्मेंस देंगे।
इनका नाम क्या था जिन्होंने ये मैसेज भेजा नजमा?
जी खालिद है। जी खालिद,
खालिद साहब आपकी स्पिरिट की दाद देनी पड़ेगी, और स्पिरिट ऐसी ही होनी चाहिए क्योंकि जब मद्दाह अपने स्टार्स को इस तरह से बैकअप करते हैं तो उनका जज्बा, उनका खून, उनकी हिम्मत और बढ़ जाती है, जिसके बायस वो पूरी कोशिश करते हैं कि वो अच्छी से अच्छी परफॉर्मेंस दें।
जी बिल्कुल। नेक्स्ट हमारी जो मैसेंजर हैं वो सालिया हैं, और ये इन्होंने हमारा साथ, ये भी साहिवाल से ही हैं, और इन्होंने कहा जी कि आपका प्रोग्राम बहुत अच्छा है और आप दोनों बहुत अच्छी बातें कर रहे हैं, और इन्होंने कहा जी कि सईद अजमल जो है वो बस ठीक है, अच्छा खेलेंगे लेकिन मुझे कुछ नहीं पता इस बारे में।
चलिए अच्छी बात है सालिया, आपको हालांकि कुछ नहीं पता लेकिन फिर भी आपने हमें मैसेज किया, लेकिन अगर आपने ये पूरा प्रोग्राम सुना है तो आपको सईद अजमल के बारे में, उनकी बॉलिंग के बारे में और क्रिकेट के खेल के बारे में बहुत कुछ पता चल गया होगा।
जी बिल्कुल। और हमारे पास एक और मैसेज है जी, और ये मैसेज इन्होंने अपना नाम शायद नहीं लिखा, हाँ जी बिल्कुल नाम लिखना भूल गए, और इन्होंने कहा है जी कि सईद अजमल को अपना जो बॉलिंग लाइन एक्शन है वो चेंज नहीं करना चाहिए था, जैसा वो खेलते थे वो बहुत अच्छा खेलते थे, और अब
नहीं, मतलब अगर वो बॉलिंग एक्शन नजमा, अगर वो बॉलिंग एक्शन चेंज ना करते थे भाई जी उन्होंने थोड़े नाल आके गली च क्रिकेट खेलनी सी, मतलब ICC की रिक्वायरमेंट थी हजूर, ICC ने उनसे कहा था कि अगर आपने बॉलिंग एक्शन चेंज ना किया तो आप खेल नहीं सकते क्रिकेट, तो मतलब वो महल च बच्चिया नाल टेनिस बॉल दी क्रिकेट खेल दे की कर दे।
नहीं वो वट्टा ही मार के कहने थी वट्टा बॉलिंग
वट्टा बॉलिंग करा दे।
बहरहाल जी ये खैर अपनी अपनी, उनको शायद ऐसा लग रहा है क्योंकि हर बंदा जो है वो अपने लेवल पे देखता है और सोचता है, और कुछ लोग ऐसे होते हैं जो ब्रॉडली सोचते हैं और ब्रॉडली चीजों को ऑब्जर्व करते हैं, तो उन्होंने जो देखा या जो उन्होंने समझा उन्होंने उस हवाले से बात की। आतिफ हमारे पास टाइम जो है वो थोड़ा सा रह गया है और मैसेजेस फिलहाल यही थे और पेज रिफ्रेश अभी नहीं हुआ, और जैसे पेज रिफ्रेश होता है और कुछ और मैसेज आते हैं तो उनको हो सकता है अगर हमारे इसी प्रोग्राम के दौरान आ गया तो मैं जरूर शामिल करूंगी। और आप जो है हमें आज हमने जो सवाल किया था वो ये था कि सईद अजमल बॉलिंग एक्शन चेंज करके क्या अच्छी परफॉर्मेंस दे सकते हैं, या वैसा जैसे वो पहले परफॉर्म करते हैं वैसा परफॉर्म करेंगे या नहीं, तो इसके बारे में लास्ट कमेंट्स जो होंगे वो हमारे होंगे, यानी मेरे और आतिफ के होंगे।
जी बिल्कुल हमारे होंगे।
हम
और
तो जनाब प्रोग्राम
जी कहिए नजमा, सॉरी
जी मैं बस यही बता रही थी कि प्रोग्राम जो है वो अपने आखिरी लम्हात की तरफ गामजन है, तो हम इस प्रोग्राम को जो है वो जब एंड करेंगे इसको साइन आउट करेंगे तो वो भी एक मैंने खूबसूरत सा गीत जो की ऑफ किया हुआ, और वो हम अपने तमाम लिसनर्स की तरफ से आपको डेडिकेट करेंगे जी।
क्या बात है, शुक्रिया शुक्रिया शुक्रिया। आई होप गाना बहुत ही अच्छा होगा, लेकिन उससे पहले जैसे कि आपने भी कहा जी कि प्रोग्राम को कंक्लूड करना है और हमने ये जायजा लेना है कि क्या सईद अजमल उतने अच्छे बॉलर रहेंगे अपना बॉलिंग एक्शन चेंज करने के बाद या नहीं, इस बारे में अभी कुछ कहना मुमकिन नहीं है क्योंकि हमने उनकी परफॉर्मेंस नहीं देखी है। लेकिन जैसे मैंने प्रोग्राम के आगाज में कहा था कि जो उनका दूसरा है, यानी वो जो ऑफ ब्रेक के बजाय लेग ब्रेक कर देते हैं जिसको वो दूसरा कहते हैं, अगर वो बॉल नहीं करते तो फिर उनकी विकेट्स लेने की जो तादाद है या विकेट्स लेने का जो उनका हुनर है वो खासा डैमेज हो जाएगा। लेकिन अब जब वो बॉलिंग एक्शन चेंज करेंगे, सईद अजमल के बारे में एक चीज जो दुनिया भर में और मानी जाती है वो ये है कि ही इज अ थिंकिंग क्रिकेटर, जो हर बॉल कराने से पहले ये सोचता है कि उसने क्या बॉल करानी है, कहाँ करानी है, कैसे करानी है। तो इतना जो थिंकिंग बॉलर होता है वो अपने लिए नए रास्ते ढूंढता है, नए रास्ते तलाश करता है, नई बॉलें कराने की कोशिश करता है, अपनी बॉलिंग बॉल की जो स्पीड है उसमें वेरिएशन लाता है, उसकी फ्लाइट में वेरिएशन लाता है। तो बहुत सारी चीज़ें और हैं जो कि सईद अजमल यकीनन करने के काबिल हैं और वो मुझे उम्मीद है कि करेंगे भी। लेकिन क्या अब वो दूसरा करा सकेंगे या नहीं, ये जब वो बॉलिंग कराना शुरू करेंगे तो हम देखेंगे। लेकिन उसके साथ साथ हमें ये चीज़ जहन में रखनी चाहिए कि सईद अजमल ने डोमेस्टिक क्रिकेट में यानी फर्स्ट क्लास क्रिकेट में 500 से ज़्यादा विकेट्स ली हुई हैं अपने पूरे करियर में। और ये आसान नहीं होता कि कोई भी क्रिकेटर इतनी ज्यादा विकेट्स ले ले। और फिर इंटरनेशनल लेवल पर जब वो आए तो सईद अजमल मेरा ख्याल है उस वक्त 32 साल के थे जब उन्होंने अपने इंटरनेशनल करियर का आगाज किया, जो कि बहुत लेट है किसी भी प्लेयर के लिए इंटरनेशनल क्रिकेट में आने के लिए। लेकिन वजह यह है कि सईद अजमल कैसे आ जाते हैं इंटरनेशनल क्रिकेट में, उनसे पहले ऐसे प्लेयर्स मौजूद थे जिनकी वजह से सईद अजमल को क्रिकेट टीम में जगह बनाने में दुश्वारी पेश आ रही थी। बहुत सारे ऐसे ऑफ ब्रेक बॉलर्स थे जो कि ऑलराउंडर्स थे, वो ऑफ ब्रेक बॉलिंग भी करते थे और साथ में बैटिंग भी करते थे। लेकिन फिर जब सईद अजमल आए, और सईद अजमल आए क्यों, आपको जल्दी जल्दी ये भी बता दूं कि सईद अजमल मिसबाउल हक की कयादत में डोमेस्टिक क्रिकेट खेलते थे, यानी मिसबाउल हक जिस टीम के कप्तान थे सईद अजमल उसी टीम के लिए खेला करते थे। तो जब मिसबाउल हक कैप्टन बने तो उसके बाद वो सईद अजमल को इंटरनेशनल क्रिकेट में लेकर आया। और मिसबाउल हक का ये फैसला बहुत अच्छा साबित हुआ क्योंकि सईद अजमल ने पाकिस्तान के जो स्पिन बॉलिंग है बल्कि ओवरऑल बॉलिंग अटैक में बहुत ही इम्पोर्टेंट
ऑनलाइन थे, लेकिन अभी उनकी आवाज जो है वो थोड़ी सी गायब हो गई है और बात कर रहे थे
जी। मेरा ख्याल है कुछ रबते में दोबारा दुश्वारी हुई है, लेकिन कोई बात नहीं, हम प्रोग्राम को इंटरनेट पर सुनने वालों के लिए जारी रखेंगे और उन्हें बताएंगे। आज जो हमने बातचीत की वो थी सईद अजमल के करियर के बारे में। सईद अजमल जिन्होंने अपना पहला टेस्ट क्लियर कर लिया है अपने नए एक्शन के साथ, लेकिन अब देखना ये है कि क्या वो दोबारा से उतने मौसर बॉलर साबित होते हैं या नहीं होते हैं। और इसके साथ साथ ये भी कि जब वो आईसीसी से फाइनल क्लियरेंस के लिए जाएंगे तो उस वक्त क्या होगा, हमें ये भी देखना है, इस पर भी नज़र रखनी है। और ये भी देखना है कि सईद अजमल जिन्होंने अपना बॉलिंग टेस्ट करवा लिया है, क्या वो किसी भी तरह से वर्ल्ड कप स्क्वाड में शामिल होने की कोशिश करेंगे, क्योंकि मैंने पहले भी ये बात की थी कि अब ये बहुत मुश्किल होगा। और अब ऐसा करने के लिए पाकिस्तान की टीम को कोई इंजरी अगर हो जाती है तो तभी वो सईद अजमल को ला सकते हैं, यानी किसी एग्जिस्टिंग स्क्वाड के मेंबर को ऐसी इंजरी हो जाती है कि वो मजीद खेलने के लिए दस्तयाब नहीं होता तो फिर सईद अजमल को लाया जा सकता है, अदरवाइज इट इज इम्पॉसिबल क्योंकि स्क्वाड अनाउंस हो चुका है। ये भी होता है कि बाज़ टीमें फेक इंजरी करवा लेती हैं अपने प्लेयर्स को, तो आई होप ऐसा नहीं होगा, पाकिस्तानी टीम ऐसा नहीं करेगी उन प्लेयर्स के साथ जिनको वो साथ लेकर गई है। और इसके साथ साथ हम सईद अजमल के जो इंटरनेशनल करियर है हमने उसके बारे में भी बात की, आपको ये बताया कि उनकी बॉलिंग परफॉर्मेंस इंटरनेशनल मैचेस में कैसी रही है। मैंने उनके डोमेस्टिक करियर की भी बात की थी, लेकिन उससे पहले आपको ये बता दें कि हमने उनके टेस्ट ओडीआई और टी20 करियर का मुवाजना किया, तो आपको ये भी बता दें कि श्रीलंका के खिलाफ सईद अजमल ने अपना डेब्यू टेस्ट खेला था और वो खेला था 2009 में, जुलाई 2009 में उन्होंने ये टेस्ट मैच खेला था। और जैसा कि मैंने आपको बताया था कि सईद अजमल की उम्र उस वक्त 32 साल थी जब उन्होंने अपना डेब्यू किया। पाकिस्तान में ही कराची में खेलते हुए इंडिया के खिलाफ उन्होंने अपने ओडीआई करियर का आगाज किया और ये था 2008 में, जबकि टी20 में उन्होंने ऑस्ट्रेलिया के खिलाफ दुबई में खेलते हुए अपना डेब्यू किया। उनका पहला टी20 मैच मई 7, 2009 को खेला गया और ये ऑस्ट्रेलिया के खिलाफ था। आपको मैंने ये भी बताया कि सईद अजमल ने अपने डोमेस्टिक करियर में यानी फर्स्ट क्लास मैचेस में 134 मैच खेलते हुए 546 विकेटें ली हैं। बहरहाल जी, आज के प्रोग्राम का वक्त खत्म हो रहा है। ये प्रोग्राम आप दोबारा सुन सकते हैं वॉइस ऑफ अमेरिका की उर्दू रेडियो नशरियात पर मीडियम वेव पर 972 हर्ट्ज के ऊपर। मोहम्मद आतिफ को और साहिवाल में FM सनराइज की टीम को इस प्रोग्राम से अगले हफ्ते तक के लिए इजाजत दीजिए। अपना बहुत ख्याल रखिएगा। अल्लाह हाफिज़।